नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। साथमा छौ श्रेया नेपाल र रत्नावली शर्मा। आज 2078 साल चैत महिनाको 28 गते सोमबार, चैत्र शुक्ल पक्ष दशमी तिथि, तदनुसार अप्रेल 11 तारीक सन् 2022, नेपाल सम्बत 1142।
आज विभिन्न दैनिक पत्र पत्रिकामा फरक फरक शीर्षकमा खबरहरू छापिएका छन्। कान्तिपुर दैनिकको मुख्य खबरबाट कार्यक्रमको शुरूआत गर्दैछौं। राष्ट्र बैंकको सुझाव अर्थमा अलपत्र, बैंक आफैले रोके आयात, कान्तिपुर दैनिकले अग्रपृष्ठमा छापेको खबरको शीर्षक हो। अर्थतन्त्रमा जोखिम बढ़ेकाले विलासिताका वस्तु आयात रोक्न राष्ट्र बैंकले दिएको सुझाव, अर्थ मन्त्रालयले 11 दिनसम्म व्यवस्था गरेपछि बैंकहरू आफैले आयात नियन्त्रणको कदम उठाएका छन्। अत्यावश्यक बाहेक सामग्रीका लागि प्रतिपत्र एलसी नखोल्न राष्ट्र बैंकले दिएको मौखिक निर्देशन अनुसार बैंकर्स संघले औपचारिक निर्णय गरेको हो। वाणिज्य बैंकहरूको छाता संगठनको निर्णयपछि अब बैंकहरूले गाड़ी, मोबाइल, चुरोट, रक्सी, सजावटका सामग्री, पर्फ्यूम, ड्राई फूड र फर्निचर लगायत सामग्री आयातका लागि एलसी नखोल्ने भएका छन्। विलासिताका सामग्री आयातमा विदेशी मुद्रा बाहिरिँदा निकट भविष्यमा अत्यावश्यक वस्तुको आयातमा समेत संकट हुने भन्दै तत्काल निर्णय गर्न राष्ट्र बैंकले 16 चैतमा अर्थ मन्त्रालयलाई 16 बुधे सुझाव दिएको थियो, तर अर्थ मन्त्रालय प्रतिक्रियाविहीन रहेको छ। सवारी साधन सहित विलासिताका सामग्रीको आयात रोक्न सरकारको सल्लाहकार राष्ट्र बैंकले दिएको सुझाव कार्यान्वयन नभएपछि गत सोमबार राष्ट्र बैंकले सबै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत सीईओलाई बोलाएर आयात निरुत्साहित गर्न निर्देशन दिएको थियो। मुलुकको अर्थतन्त्र जोखिममा छ, यो संकट टार्ने जिम्मेवारी हाम्रो पनि हो, त्यसैले राष्ट्र बैंकको मौखिक निर्देशनकै आधारमा पनि हामी यो निर्णयमा पुगेका हौं, वाणिज्य बैंकका एक प्रमुख कार्यकारी अधिकृतले भने। यसको अर्थ अहिले आयात नियन्त्रण अत्यावश्यक छ, हामीले मुलुकको अर्थतन्त्रका लागि अनुकूल पहल लिएका छौं। क्षेत्राधिकारको हिसाबले राष्ट्र बैंक आफैले आयात रोक्ने निर्णय गर्न सक्दैन, यस्तो निर्णय अर्थ मन्त्रालय वा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले हो, त्यसका लागि मन्त्री परिषदमा प्रस्ताव लगेर निर्णय गराउन वा मन्त्रीस्तरीय निर्णय राजपत्रमा प्रकाशित गरी कार्यान्वयन गराउने अधिकार यी दुवै मन्त्रालयलाई छ। राष्ट्र बैंकले मौद्रिक नीति मार्फत आयात निरुत्साहित गर्ने नीति अघि सार्न सक्छ। यसअघि उसले दुई पटक गरी 67 उपसमूह अन्तर्गत करिब 1350 वस्तु आयातका लागि एलसी खोल्दा 50-100% नगद मौजदात क्यास मार्जिन राख्नुपर्ने व्यवस्था रहेको छ। उक्त व्यवस्थाले फागुनमा आयात केही घटे पनि चैतमा पुनः बढ़ेको भन्सार तथ्याङ्कहरूले देखाएका छन्। राष्ट्र बैंकको सुझाव अर्थमा अलपत्र, बैंक आफैले रोके आयात, सरकारको वित्तीय सल्लाहकार राष्ट्र बैंकले सवारी साधन लगायत विलासिताका वस्तुको आयात रोक्न 16 चैतमा दिएको 16 बुधे सुझाव सुनवाई भएन, बरू राष्ट्र बैंकको मौखिक निर्देशनमा बैंकर्स संघले गर्यो एलसी नखोल्ने निर्णय, कान्तिपुर दैनिकले अग्रपृष्ठमा छापेको छ।
यसैबीच विदेशी विनिमय संचिति बढ़ाउन, आयात नियन्त्रण तथा बाह्य क्षेत्रबाट विदेशी मुद्रा आप्रवाह बढ़ाउन एकसाथ पहल भएको छ, त्यसका लागि अर्थ मन्त्रालयले पहल गरेको हो भन्दै गोर्खापत्रले मुख्य प्रसंग छापेको छ। विदेशी विनिमय संचिति बढ़ाउने पहल शुरू शीर्षकमा गोर्खापत्र अगाडि लेख्छ। अर्थमन्त्री जनार्दन शर्माले आइतबार विदेशमा रहेका नागरिकबाट जति सक्दो धेरै रेमिट्यान्स भित्र्याउन र नेपाल घुम्न जानुपर्ने विषयमा प्रवर्धनात्मक कार्यक्रम गरी विदेशी पर्यटकको संख्या बढ़ाउनका लागि पहल कदमी लिन विदेशी स्थित नियोग प्रमुखलाई निर्देशन दिनुभएको छ। आयात वृद्धिका कारण विदेशी विनिमय संचितमा परेको चापलाई ध्यानमा राखी सरकारले केही वस्तुको आयात रोक्ने व्यवस्था गर्न नेपाल राष्ट्र बैंकलाई पत्र पठाएको थियो। आयात बढ़दा विदेशी विनिमय संचित कम भई त्यसले अर्थतन्त्रमा नकारात्मक असर पर्न सक्ने भएकाले सरकार विदेशी मुद्रा बढ़ाउनु पर्ने र भुक्तानी सन्तुलन सकारात्मक बनाउनु पर्ने सरकारसँग दबाव रहेको छ। हाल आएर विप्रेषणमा केही सुधार भएको छ। फागुनमा बढ़ेको रेमिट्यान्स चैतमा 91 अर्ब पुगेको छ। सरकारले अझै पनि रेमिट्यान्स बढ़ाउन विभिन्न प्याकेज ल्याउन लागेको जानकारी अर्थमन्त्रीले दिनुभएको छ। त्यसमा विदेशबाट पैसा पठाउनेलाई आईपीओ र एफपीओमा निश्चित प्रतिशत नै छुट्याएर लगानी गर्न दिने सम्मका गृह कार्य भएको छ। विदेशी विनिमय संचित बढ़ाउने पहल शुरू शीर्षकमा गोर्खापत्रले मुख्य समाचार छापेको छ। यता नागरिक दैनिकले तीन पूर्व अर्थमन्त्रीको आरोप, सरकारकै कारण अर्थतन्त्र संकटोन्मुख शीर्षकमा मुख्य खबर छापेको छ। सरकारका कारण मुलुकको अर्थतन्त्र संकटोन्मुख भएको भन्दै नेकपा एमालेका पूर्व अर्थमन्त्रीहरूले चिन्ता व्यक्त गर्नुभएको छ। सरकारले नेपाल राष्ट्र बैंकका गवर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेसँगै आक्रोशित भएको नेकपा एमाले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्व अर्थमन्त्रीहरूले पछिल्लो घटनाक्रम सहित मुलुकको अर्थतन्त्रका बारेमा धारणा सार्वजनिक गर्नुभएको हो भन्दै नागरिकले मुख्य प्रसंग छापेको छ।
तालमेलको मोडालिटीबारे गठबन्धनमा अझै अलमल नयाँ पत्रिका दैनिकले अग्रपृष्ठमा खबर छापेको छ। देशभरिका पालिकाहरूको शक्ति सन्तुलनको प्रारम्भिक रिपोर्टिङ लिएपछि सत्ता गठबन्धन चुनावी तालमेलको मापदण्ड बनाउने प्रक्रियामा प्रवेश गरेको छ। कांग्रेस नेता रामचन्द्र पौडेल नेतृत्वमा रहेको गठबन्धनको निर्वाचन तयारी तथा अनुगमन समितिको आइतबारको बैठकले शीर्ष नेता सहितको बैठक मार्फत तालमेलको मोडालिटी तय गर्ने निर्णय गरेको छ। तालमेलको मोडालिटी नटुंगिदा गठबन्धनमा रहेका दलहरूबीच सीट बाँडफाँड र उम्मेद्वार चयनका काम बाँकी छन्। स्थानीय निर्वाचनका लागि तालमेलको मापदण्डमा ठोस छलफलका लागि सोमबार शीर्ष नेता सहितको समितिको बैठक बस्दैछ। आइतबारको बैठकमा दोस्रो तहका नेताहरूले आफ्नो अनुकूलका प्रारम्भिक मोडालिटी प्रस्ताव गरे पनि सहमति हुन सकेको छैन। समिति सदस्य तथा कांग्रेस नेता ज्ञानेन्द्र बहादुर कार्कीले शीर्ष नेता सहितको बैठकबाट ठोस निर्णय हुने बताउनुभयो। यसैबीच नेता रामचन्द्र पौडेल नेतृत्वको समितिले शीर्ष नेतालाई तीन विषयमा सिफारिश गरेको छ। पहिलो स्थानीय तह निर्वाचनमा पाँच दलीय गठबन्धन बीचमा मात्र तालमेल गरी गठबन्धनको भावना र आपसी सम्मान कायम गर्दै सहकार्य गरी अगाडि बढ़ने, दोस्रो प्रदेश र जिल्लाले चैत मसान्तभित्र सहमति कायम गरी केन्द्रमा पठाउने, तेस्रो पाँच दलीय गठबन्धनका शीर्ष नेतृत्वबाट स्थानीय तह निर्वाचन लगायत आवश्यक समसामयिक विषयमा संयुक्त अपील जारी गर्ने। यस्तै चुनावी तालमेललाई लिएर कतिपय जिल्लामा खटपट देखिएपछि पाँच दलीय सत्ता गठबन्धनले स्थानीय तह निर्वाचनमा देशव्यापी तालमेलका लागि आह्वान गर्ने निर्णय गरिसकेको छ। शीर्ष नेताको बैठकले अपील जारी गर्ने जिम्मा कांग्रेस नेता रामचन्द्र पौडेल संयोजकत्वको गठबन्धनको निर्वाचन तयारी र अनुगमन समितिलाई दिएको छ। स्थानीय तह निर्वाचनमा आवश्यकता र औचित्यका आधारमा गठबन्धनका लागि आह्वान हुने नेताहरूले बताएका छन्। यसैबीच नयाँ पत्रिका दैनिकले अग्रपृष्ठमै एमालेका उम्मेद्वार धमाधम सिफारिश, जिल्लाबाट नाम सिफारिश गर्न तीस चैतसम्म म्याथ शीर्षकमा खबर बनाएको छ। स्थानीय निर्वाचनका लागि एमालेका सम्बन्धित कमिटीले उम्मेद्वारको नाम सिफारिश गर्न थालेका छन्। कतिपय ठाउँमा सर्वसम्मत भएका छन् भने अधिकांश आकांक्षीको नाम सिफारिश गरिएको छ। चैत मसान्तभित्र ओडा, गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाको उम्मेद्वार सिफारिश गरिसक्न एमाले अन्तरपार्टी निर्देशन जारी गरेपछि 753 वटै स्थानीय तहमा उम्मेद्वार छनौट प्रक्रिया शुरू भएको थियो। नयाँ पत्रिका दैनिकले अग्रपृष्ठमा छापेको छ। यता अन्नपूर्ण पोस्टमा चुनाव सार्न चलखेल, मन्त्री बन्दीलाई कानूनी छिद्र खोजाइदै शीर्षकमा खबर छापेको छ। स्थानीय निर्वाचन आउन अब एक महिना मात्रै बाँकी छ। गठबन्धन गर्ने भन्दै आएका सत्तारूढ़ दलहरू भने चुनावी अभियानमा खासै सक्रिय भइसकेका छैनन्। देशव्यापी दौड़ामा छ त एक्लो एमाले, किन सत्ता गठबन्धनलाई चुनाव लागेको छैन वा उनीहरू बिना प्रचार एमालेलाई पाखा लगाउनेमा ढुक्कछन्? सम्बन्ध उच्च स्रोत भन्छ होइन, बरू कुनै न कुनै छिद्र खोजेर यो चुनाव पछि धकेल्न गठबन्धन प्रयासरत रहेको छ। अन्नपूर्ण पोस्टले छापेको छ। अन्नपूर्ण पोस्टले यसै प्रसंगमा कांग्रेस नेता डाक्टर चन्द्र भण्डारीको भनाई र डाक्टर डिल्लीराज खनाल जो अर्थमन्त्री अर्थशास्त्री हुनुहुन्छ उहाँको भनाई पनि छापेको छ। डाक्टर चन्द्र भण्डारी भन्नुहुन्छ, सर्वदलीय सहमति भए पनि निर्वाचन सार्न हुँदैन। कुनै समस्या देखाएर चुनाव सार्न खोज्नु मुलुककै लागि घातक हुन्छ। स्थानीय तहको निर्वाचन गरेरै जानुपर्छ। निर्वाचनका लागि तयारी अघि बढ़िसकेको छ। डाक्टर चन्द्र भण्डारी कांग्रेस नेता हुनुहुन्छ, उहाँको भनाई हो। यस्तै अर्थशास्त्री डिल्लीराज खनाल भन्नुहुन्छ, देशमा पैसा छैन, कसरी निर्वाचन गर्ने भनेर सारियो भने अचम्मित हुनु पर्दैन, प्रयत्न पनि भइरहेकै छन्। आफ्नो अक्षमता ढाकछोप गर्न जे पनि गर्छन्। कानून विपरीत गवर्नरलाई निलम्बन गरेको उदाहरण नै छ। अन्नपूर्ण पोस्टले अग्रपृष्ठमा छापेको छ।
स सरकारले 30 वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि 7 प्रदेश र 77 जिल्लाको सुरक्षा अवस्थाको विश्लेषण गर्दै आवश्यक सुरक्षा प्रबन्धको तयारी गरेको छ। गृह मन्त्रालयले 7 प्रदेश र 77 जिल्लाका सुरक्षा संयन्त्र मार्फत प्राप्त रिपोर्टलाई आधार बनाएर अवस्थाको विश्लेषण गर्दै सुरक्षाको आवश्यक तयारी गरेको हो। जस अनुसार सबैभन्दा बढ़ी सतर्कता मध्य प्रदेशमा अप्नाउनु पर्ने विश्लेषण छ भन्दै राजधानीले अग्रपृष्ठमा प्राथमिकताका साथ यो प्रसंग छापेको छ। चुनावी सुरक्षा विश्लेषण सीमानाका र कर्णालीमा विशेष सतर्कता शीर्षकमा राजधानी अगाडि लेख्छ। यसै गरी कर्णाली प्रदेशलाई पनि सुरक्षाका दृष्टिले उच्च प्राथमिकतामा राखिएको छ। भौगोलिक विकटताका कारण पनि कतिपय प्रदेशका जिल्लाका मतदान केन्द्रलाई जोखिमपूर्ण मानिएको छ। भौगोलिक विकटताका कारण मतपत्र मतपेटिका पैदल नै ढुवानी गर्नुपर्ने कारण जोखिम मानिएको हो। मध्य प्रदेश र अन्य प्रदेशमा पर्ने तराईका जिल्लामा भारतसँग खुला सीमाना भएका कारण उच्च सतर्कता अप्नाउनु पर्ने भनिएको छ भने मध्य प्रदेशमै सीके राउतको समूहबाट हुन सक्ने सम्भावित घटनालाई पनि जोखिम मानिएको छ। यसै गरी नेत्र विक्रमचन्द विप्लवको प्रभाव भएका कारण सो समूहको सक्रियताका कारण कर्णाली प्रदेशलाई पनि चुनावी सुरक्षाका दृष्टिबाट उच्च प्राथमिकतामा राखिएको छ। यद्यपि विप्लव र राउत दुवैका समूह राजनीतिको मूलधारमा आइसकेका छन् भन्दै राजधानीले समाचार छापेको छ। निर्वाचनमा सामाजिक सञ्जालको प्रयोग नियमन र कार्यवाहीको सिफारिश गर्न कार्यदल शीर्षकमा गोर्खापत्रले मुख्य प्रसंग छापेको छ। निर्वाचन आयोगले स्थानीय तह निर्वाचन 2079 लागि सामाजिक सञ्जालको गतिविधि नियमन र कार्यवाहीको सिफारिश गर्न कार्यदल गठन गरेको छ। आयोग पदाधिकारीको बैठकले डिजिटल मीडिया तथा सामाजिक सञ्जाल अनुगमन कार्यदल गठन गरेको हो। आयोगका सहायक प्रवक्ता सूर्य प्रसाद अर्यालका अनुसार आचार संहिता लागू भएको मितिदेखि निर्वाचनको अन्तिम मतपरिणाम आउँदासम्म कार्यदल सक्रिय रहनेछ। उहाँले कार्यदललाई सामाजिक सञ्जालमा मतदाता शिक्षा सञ्चालन गर्ने अनुगमन गर्ने कार्यवाहीका लागि सिफारिश गर्ने अधिकार दिएको बताउनुभयो। 7 सदस्यीय कार्यदलको अगुवाई आयोगको सूचना प्रविधि शाखाका प्रमुखले गर्नुहुनेछ। 4 विज्ञ नेपाल प्रहरीको साइबर ब्यूरोको 1 प्रतिनिधि र आयोगको सूचना प्रविधि शाखाका 1 इन्जिनियर गरी कार्यदलमा 7 रहेका छन्। निर्वाचनमा सामाजिक सञ्जालको प्रयोग नियमन र कार्यवाहीको सिफारिश गर्न कार्यदल शीर्षकमा गोर्खापत्रले छापेको छ।
तपाईँ यति बेला दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापन।
श्रम ऐन 2074 पालना गरौं। श्रमिक आपूर्तिकर्ता र रोजगारदाता सजग बनौं।
नेपाल सरकार, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
कार्यक्रममा पुनः स्वागत छ। अब विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका बाँकी खबरहरू। उम्मेद्वार छान्न समाजवादीले बनायो 8 बुँदे मापदण्ड। नेपाल समाचार पत्रले अग्रपृष्ठमा खबर बनाएको छ। नेकपा एकीकृत समाजवादीले स्थानीय तह निर्वाचनको उम्मेद्वार छनौटका लागि 8 बुँदे मापदण्ड तय गरेको छ। समाजवादीले स्थानीय तह निर्वाचनमा टिकट पाउनेका लागि मापदण्ड तय गरेको हो। शनिबार र आइतबार बसेको पार्टी सचिवालय बैठकले उम्मेद्वार सिफारिश एवं छनौटका लागि मापदण्ड टुंगो लगाएको महासचिव बेदुराम भूषालले जानकारी दिनुभयो। नेपाल समाचार पत्रले खबर बनाएको छ। यता नागरिक दैनिकको अग्रपृष्ठमा स्थानीय तह निर्वाचन महिला आकांक्षी किन कम शीर्षकमा खबर छापिएको छ। वैशाख 30 हुने निर्वाचन जितेर स्थानीय तह हाँक्ने आकांक्षा धेरैजनाले राखेका छन्। राजनीतिमा लामो समयदेखि सक्रियता आकांक्षी हुने नै भए सँगसँगै व्यवसायी प्राध्यापकसम्म स्थानीय तहमा मुख्य पदमा उम्मेद्वार बन्न इच्छुक छन्। आकांक्षीहरू आफ्नो पक्षमा पार्टीबाट निर्णय गराउन भेटघाट र दौड़धूपमा व्यस्त छन्। राजनीतिक वृत्तसँगै सामाजिक सञ्जाल र संचार माध्यममा पनि उम्मेद्वारका आकांक्षीबारे चर्चा हुन थालेको छ। विभिन्न दलबाट पालिकामा उम्मेद्वार बन्न चाहनेको लामो सूची छ, तर यो सूचीमा धेरै जसो पुरूष छन्। महिला आकांक्षी मध्ये एकाध बाहेक अरूको चर्चा पनि कम छ। महिला आकांक्षी भए पनि पुरूष जस्तो खुलेका छैनन् नागरिक दैनिकले अग्रपृष्ठमा छापेको छ।
आवश्यक तापक्रम मिलाइएको भण्डारणबाट निकालेको कोरोना विरूद्धको खोप निश्चित अवधिभित्र प्रयोग गर्न नसक्दा बिग्रिन थालेको छ। काठमाडौँ स्वास्थ्य कार्यालयमै मोडर्नाको 3,000 डोज बिग्रिएको छ। यो प्रसंग नयाँ पत्रिकाले अग्रपृष्ठमा छापिएको छ। बिग्रिन थाल्यो कोरोना विरूद्धको खोप शीर्षकमा नयाँ पत्रिका लेख्छ। मोडर्नाको खोप -20 डिग्री सेल्सियस तापक्रममा भण्डारण गर्नुपर्छ। -20 डिग्री सेल्सियसको भण्डारणबाट निकालेपछि 30 दिनसम्म 2-8 डिग्री सेल्सियसमा भण्डारण गरेर प्रयोग गर्न सकिन्छ। तर 31 दिनपछि उक्त खोपको आयु सकिन्छ। स्वास्थ्य कार्यालय काठमाडौँका प्रमुख वसन्त अधिकारीले निश्चित अवधिभित्र खोप लगाउने मान्छे नपाउँदा 2 दिन अघि मात्रै मोडर्नाको 3,000 डोज खोप खेर गएको बताउनुभयो। नयाँ पत्रिकाले छापेको छ।
सरकारले 20 वर्ष पुराना गाड़ीलाई फेरि सञ्चालन गर्न दिने तयारी गरेको छ। सरकारले 20 वर्ष पुराना गाड़ी सड़कमा चलाउन नपाउने गरी परिमार्जन गरिएको व्यवस्थालाई फेरि परिवर्तन गर्न लागेको हो। पुराना गाड़ीका कारण वातावरण प्रदूषण बढ़ेको तथा दुर्घटना समेत बढ़ने खतरा हुँदाहुँदै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले भने 20 वर्ष पुराना सवारी साधनलाई फेरि सड़कमा गुडाउन दिने गरी गृह कार्य थालेको छ। भौतिक मन्त्रालयले वातावरणविद यस क्षेत्रका सरोकारवाला निकाय लगायत आवश्यक छलफल नै नगरी व्यवसायको प्रभावमा परेर यसअघिको नियमलाई फेरि परिवर्तन गर्ने तयारी गरेको छ। 20 वर्ष पुराना गाड़ी फेरि सड़कमा राजधानी दैनिकले अग्रपृष्ठमा छापेको छ।
नेपाली सेनाले सफा हिमाल अभियान 2022 सञ्चालन गरी सगरमाथा लोत्से कञ्चनजंघा र मनासले हिमालमा जम्मा भएको फोहोर संकलन शुरू गरेको छ। नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालका अनुसार अभियान 2078 चैत 22 गते शुरू भएको हो। अभियान 2079 जेठमा सम्पन्न हुनेछ। उहाँका अनुसार सफाई अभियान अन्तर्गत चारवटा हिमाल सफाईमा सेनाका चार सेनानीको नेतृत्वमा टोली परिचालन भएका छन्। 8,000 भन्दा अग्ला चार हिमालको सफाई चुनौतीपूर्ण र साहसिक रहेकाले अनुभवी अधिकृतलाई सफाई अभियानको जिम्मेवारी दिएको छ। चार हिमाल सफाईमा नेपाली सेना वार्षिक 50,000 पर्यटक र 80,000 सहयोगीले फ्याँकेका फोहोर सफा गरिँदै गोर्खापत्रले अग्रपृष्ठमा समाचार छापेको छ। यता नयाँ पत्रिका दैनिकले काठमाडौँ उपत्यकाको फोहोर नउठेको प्रसंगलाई अग्रपृष्ठमा छापेको छ। दुई ठूला महानगर मात्र होइन देशको संघीय राजधानी पनि काठमाडौँ उपत्यकामै छ। अझै पनि आम नागरिकको सपनाको शहर काठमाडौँमा फोहोर व्यवस्थापनको कथा भने दुर्गन्धित छ। एक फागुन यता आइतबार सम्म 57 दिनमा मात्रै काठमाडौँको फोहोर 22 दिन उठेको छैन। पछिल्लो पटक 10 दिनदेखि फेरि थुप्रिएको फोहोर अब कहिले उठ्छ भन्ने पनि टुंगो छैन। अघिल्लो महिना 1 फागुनदेखि उठ्न छाडेको फोहोर 12 फागुनदेखि संकलन शुरू भएको थियो तर चैत 18 फेरि उठ्न छाडेको छ। 10 दिनसम्म फोहोर संकलन नहुँदा स्थानीयले सड़क र चोकमा फोहोर फाल्न थालेका छन्। काठमाडौँका कलंकी कालीमाटी बाघ बजार बानेश्वर सोल्टी मोड कुलेश्वर लगायत सड़कमा दुर्गन्ध फैलन थालेको छ। 57 दिनमा 22 दिन उठेन काठमाडौँको फोहर पछिल्लो पटक 10 दिनदेखि उठ्न सकेन सड़क र चोकहरू दुर्गन्धित शीर्षकमा नयाँ पत्रिकाले अग्रपृष्ठमा छापेको छ।
अब विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका सम्पादकीयहरू। कान्तिपुर दैनिकले राजदूतका नाममा अकूटनीतिक व्यथिति शीर्षकमा सम्पादकीय छापेको छ। छिमेकी चीन सहितका मुलुकमा लामो समयदेखि राजदूत नियुक्त गर्न नसकेको चौतर्फी आलोचनाका माझ सरकारले यो साता 20 प्रतिनिधि पात्रलाई कूटनीतिक जिम्मेवारी दिएर पठाउने निदो गरेको छ। तर त्यो सूची हेर्दा राजनैतिक सिफारिशका नाममा एकातिर निकै हलुकापन देखाइएको छ भने अर्कातर्फ परराष्ट्र मन्त्रालयबाटै छानिएका 8 सहसचिवलाई पनि अनुभव र दक्षताका आधारमा उपयुक्त मुलुकमा पठाइनुको साटो झारा टार्ने काम गरिएको छ। कान्तिपुर दैनिकले सम्पादकीय बनाएको छ। यता गोर्खापत्र दैनिकले स्वास्थ्य सेवामा पहुँच शीर्षकमा सम्पादकीय छापेको छ। जनस्वास्थ्य सुलभ बनाउन प्रयास नभएको भने होइन, स्वास्थ्य उपचार सहज बनाउन सरकारले स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरिरहेको छ। 6 वर्ष अघि 2072 हालसम्म नेपालमा स्वास्थ्य बीमा गर्ने कुल बीमितको संख्या 53,00,000 पुगेको छ। स्वास्थ्य बीमा बोर्डका अनुसार हालसम्म 53,04,270 जना स्वास्थ्य बीमामा आबद्ध भएका छन्। देशका 77 जिल्लामा विस्तार भएको स्वास्थ्य बीमामा 15,08,514 परिवारले सेवा लिएका छन्। रोग लागेपछि उपचारमा ध्यान दिनु त जरूरी नै छ, तर रोग लाग्नै नदिन जनस्वास्थ्यका क्षेत्रमा समेत प्रभावकारी काम हुन समेत आवश्यक छ, गोर्खापत्र दैनिकले सम्पादकीय छापेको छ। यता अन्नपूर्ण पोस्टमा एन्टीबायोटिकको चरम दुरूपयोग शीर्षकमा सम्पादकीय छापिएको छ।
नेपाल समाचार पत्रले महँगीको मार शीर्षकमा सम्पादकीय उठाएको छ। हरेक सरकार गठन हुँदा जनताले पाउने आधारभूत सेवालाई सहज र सरल बनाउने घोषणा गरेका हुन्छन्। सरकारले जनअपेक्षा अनुसार काम गर्ने नागरिकको चाहना पनि स्वाभाविकै हो। सरकार नागरिकको अभिभावक पनि हो। संविधानमा व्यवस्था अनुसार घाँस बाँस र कपासको प्रत्याभूति गर्ने जिम्मेवारी र दायित्व पनि सरकारकै हो। संविधानमा मौलिक हकमै नागरिक अधिकारको सुनिश्चितता पनि गरिएको छ, तर संविधानमा व्यवस्था भएको विषयलाई सरकारले दृढ इच्छाशक्ति देखाएर कार्यान्वयन गर्ने आँट र जाँगर देखाउन सकिरहेको छैन भन्दै नेपाल समाचार पत्रले सम्पादकीयमा उठाएको छ। संविधानमा शिक्षालाई अधिकारका रूपमा ग्रहण गरिएको छ। नागरिकले आधारभूत तहको शिक्षा निशुल्क प्राप्त गर्ने मौलिक अधिकार नागरिकलाई दिइएको छ। एकातिर संविधानमा शिक्षालाई अधिकारका रूपमा ग्रहण गरिएको छ, अर्कोतिर सार्वजनिक विद्यालय बन्द हुँदै गइरहेको विरोधाभासपूर्ण अवस्था छ। सार्वजनिक विद्यालय बन्द हुँदै जानुको अर्थ मुलुकका विपन्न नागरिकले सुलभ शिक्षा पाउने ढोका बन्द हुनु हो। यस्तो अवस्थामा तिनले महँगो शुल्क तिर्नुपर्ने निजी विद्यालयमा जानुपर्ने बाध्यता हुन्छ भन्दै सार्वजनिक विद्यालयको अवसान शीर्षकमा नागरिकले सम्पादकीय उठाएको छ। बनेन सहकार्यको संस्कृति शीर्षकमा राजधानीले सम्पादकीय छापेको छ। न्याय दिने न्यायालयभित्र फेरि अर्को अन्तर्विरोध शुरू भएको छ। न्याय प्रणाली मात्र होइन, राज्य व्यवस्थाका विभिन्न अंगहरू अहिले निकै समस्याबाट गुज्रिरहेका छन्। राजधानीको सम्पादकीय हो यो। अर्थतन्त्रका अधिकांश सूचक नकारात्मक भएका बेला स्वायत्त नियामक राष्ट्र ब्याङ्क र अर्थ मन्त्रालयका बीचमा सम्बन्ध बिगार्नु अर्थतन्त्रलाई दुर्घटनातर्फ लैजानु हो भन्दै अर्थ मन्त्रालय र केन्द्रीय ब्याङ्कको बीचमा फँसेको अर्थतन्त्र शीर्षकमा कारोबारले सम्पादकीय उठाएको छ।
विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका सम्पादकीयहरूपछि अब बाँकी प्रसंग छोटकरीमा। 54 वर्ष यताकै तातो फागुन सहित कान्तिपुर दैनिकले खबर बनाएको छ। काठमाण्डुमा यस वर्षको मार्चमा 54 वर्ष यताकै सबैभन्दा बढ़ी गर्मी भएको छ। सन् 1968 यताको उपलब्ध तथ्याङ्क अनुसार 2022 मार्च अर्थात फागुन 17 देखि चैत 17 सम्म सबैभन्दा बढ़ी गर्मी भएको हो। कान्तिपुर दैनिकले खबर बनाएको छ।
8 दिन 9 रातसम्म मनाइने भक्तपुरको प्रसिद्ध बिस्किट जात्रा हिजो आइतबार साँझदेखि शुरू भएको प्रसंगलाई नेपाल समाचार पत्रले छापेको छ। र पाकिस्तानका प्रधानमन्त्री इमरान खान पदमुक्त भएपछि आज नयाँ प्रधानमन्त्रीको चयन गर्न संसद अधिवेशन बस्ने प्रसंग पनि नेपाल समाचार पत्रले अग्रपृष्ठमा छापेको छ।
यिनै विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका विभिन्न प्रसंगसँगै हामी कार्यक्रमको अन्त्यमा आइपुगेका छौं। प्रविधिमा सहयोग गर्नुहुने राजु थापालाई धेरै धन्यवाद दिँदै रत्नावली शर्मा र श्रेया नेपाल विदा हुन्छौं। यसपछि कार्यक्रम अन्तर सम्वाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्ते।